কথা সংসার শুনলে কথাহরুকো সংসার হয়ো কথা সংসার যাহা তপাই শুননু হুনেছ বিবিধ কথা নিবন্ধ নিয়াত্রা সংস্মরণ ভাবনা র উপন্যাস
কথা সংসারমা স্বাগত ছ নেপালী অনলাইন রেডিও হিমালয় স্বরহরুকো কথা নিবন্ধ নিয়াত্রা সংস্মরণ র ভাবনাহরু শুননে এউটা অডিও কিতাব হো কথা সংসার। কথা সংসারমা আজ আমি রাশি পাণ্ডেলে পঠাউনু ভয়েকো কথা দেউকীকো দোস্রো তথা অন্তিম ভাগ প্রস্তুত গর্দেছৌ। কথা বাচন গর্দে হুনুহুন্ছ আস্তা তুলাধর। ইউ দেউকী কথা গরিমা বর্ষ চার অঙ্ক ছ পূর্ণাঙ্ক বয়ালিশ জ্যেষ্ঠ 2043 মা প্রকাশিত ভয়েকো থিয়ো ভনে পুনঃ প্রকাশিত গরিমা কথা বিশেষাঙ্ক বর্ষ 18 অঙ্ক 5 পূর্ণাঙ্ক 209 বৈশাখ 2057 মা ভয়েকো থিয়ো। প্রস্তুত ছ কথা দেউকী।
त्यसपछि धेरै दिनसम्म उसको सामु पर्दै पढिन। भैँसी चराउन आयरको सैना भट्टे खोला बिप्पे ओडार तातापानी अनि घरको सेरोफेरो पानी लिन पातालको नुहालो सबै ठाउँ सबै बेला पद्मको गीतले मलाई पछ्याइरहन्थ्यो। मेरो परिक्रमा गरिरहन्थ्यो। मलाई केन्द्रबिन्दु बनाएर मलाई फकाउन उगाउँथ्यो। हिमाल चुली पहिरो पढ्यो हिमाल चुली रडेन गल्ती भया माफ गरिनु रिसानु पढिन। पैसा भएका काम पिपासुहरू इजासँग मेरो मोलभाव गर्दथे। कोपिला फक्रनु अघि नै उनीहरू पुष्पपत्रहरू अमृत रसहरू पान गर्न खोज्दथे। यी सब कुराले मेरो मनमा एउटा छटपटी एउटा उथलपुथल मचिरहेको हुन्थ्यो। भित्र छातीभित्र आत्मामा कता कता सम्पूर्ण शरीरभरि स्कुल छुटेकोमा पनि मलाई ठुलो पीर थियो। लाग्दथ्यो पढाइ छोडेर मैले झन् ठुलो भूल गरेँ। मेरो दिनचर्यामा बारी खन्नु घाँस काट्नु भैँसी हेर्नु घर धन्दा गर्नु नै रह्यो। तर पढ्ने चाहना छुटेन। एउटा सानो कागजको टुक्रा फेला पर्दा पनि अध्योपान्त पढ्ने बानीले मेरो बुद्धि झन् झन् तिखारिँदै थियो। विचारमा परिपक्वता आइरहेको थियो। म सधैँ सधैँ सुत्नु अघि डायरी लेख्ने गर्थेँ जसले मेरो लेखाइ पनि राम्रो हुँदै गएको थियो। पद्म मलाई प्रेमको संसारमा डुलाउँदै भन्थ्यो हिँड भागौँ यो संसारदेखि टाढा जहाँ तिमी र हामी बाहेक अरू कोही हुने छैन। एउटा बेग्लै संसार हुनेछ एउटा सुन्दर संसार जहाँ यहाँको जस्तो लुछाचुडी अत्याचार बलात्कार हुने छैन। हुनेछ केवल प्रेम प्रेम दुई आत्माको मिलन मात्र। बिस्तारै बिस्तारै उसप्रति मेरो आकर्षण बढिरहेको थियो। जहिले पनि उसको बोलीले उसको गीत उसको अनुहार मेरो आँखामा नाचिरहन्थ्यो। मलाई लाग्थ्यो म उसको प्रेमको ज्वालामा बिर्सिरहेकी छु। कति मूर्ख म एउटी देउकी भएर कत्रो सपना हेर्न लागेकी कत्रो महत्वाकाङ्क्षा सजाएकी मन्दिरकी दासी देवीको सेवामा अर्पित समर्पित विलासी लोग्ने मानिसहरूको खेलौना हाड र मासुको जीवित कठपुतली। मैले प्रेम गर्नुहुन्छ र मैले विवाह गर्नुहुन्छ र के देउकीको पनि आत्मा हुन्छ? देउकीले पनि एउटी नारी भएर आफ्नो चोखो माया दिन सक्छ? एउटा कि मात्र भएर रहन सक्छ? हजारौँ हजारौँ प्रश्नहरू तेर्सिन्थे मेरा सामु मेरो अघिल्तिर जसले मलाई बेचैन पार्दथ्यो मलाई तातो बालुवाको बुमारीमा फ्याल्दथ्यो। म धेरै उग्र भइरहेकी थिएँ। म झन्झन झगडालु र झर्कौली भइरहेकी थिएँ। मेरा यिनै व्यवहारले इजाले मलाई पाहुनासँग सुत्न कर लगाउन सक्नुभएको थिएन हिम्मत गर्न सक्नुभएको थिएन। केटाकेटी नै छ भनी मलाई थामथुम पारिरहनु भएको थियो। जेसुकै भए तापनि एक न एक दिन मैले आफ्नो नियति आफ्नो धर्म स्वीकार्नु पर्नेछ। म सकेसमा सजाएकी विलासिताकी वस्तु मैले एक दिन बेचिनै पर्छ, दसैँको लागि पालिएको खसी मैले एक दिन काटिनै पर्छ। अनि यसै मानसिकतामा मैले निर्णय लिएँ, कुनै अपरिचित घिनलाग्दो दुर्गन्धित श्वासको रापमा झुसिनु अघि नै समर्पण गरिदिउँ आफूलाई आफ्नो हृदय सम्राट सामु, सुम्पिदिउँ आफूलाई आफ्नो प्रियतमको बाहुलीमा। गोराको रमाइलो पर्वमा म देउडा हाल्दथे, बर पत्यामा घर लायौ धौला पाँतरको, केही इज्जत रन्या हो कि देउकी पाँतरको। पद्म उत्तर फिराउँथ्यो, हाम्रा उत्तरप्रति उत्तरहरू सैकडौँ गलाले दोहोऱ्याइरहेका हुन्थे। एक अर्काको हातमा हात राख्दै गीतको बोलमा खुट्टाले ताल दिँदै हामी रात रातभर खेल लगाई बस्थ्यौँ। जीवनका सुख दुःख अत्याचार कुरीतिहरूलाई गीतको रूपमा व्यक्त गर्दै हामी आफ्नो मनको बह पोख्ने गर्थ्यौँ। हाम्रो खेल त्यो क्षेत्रमा सबैभन्दा राम्रो हुने गर्थ्यो। हामी देही माडौँको जाँत जान्थ्यौँ, त्रिपुरा सुन्दरीको जाँत जान्थ्यौँ, प्यानी महारुद्र शिवनाथ सिद्धनाथ, कुनै यस्तो ठाउँ रहेन जहाँ हामी नपुगेका हौँ हाम्रो गीत नगुन्जिएको होस्। ऊ जाँतमा मेरो लागि चोली किनिदिन्थ्यो, मथुरा बालाको मिठाई किनिदिन्थ्यो, नरिवल गोला किनिदिन्थ्यो। हाम्रो प्रेम हुर्कदै गयो, झाँगिँदै गयो। हामी घिउ किन्न जाने निहुले चुलाघाट जान्थ्यौँ, पिठौरागढ जान्थ्यौँ। रनबन गाउँ सहर हाम्रो प्रेमको सुवासले मगमगाउन लाग्यो। हामी एक अर्कामा विलीन भयौँ, हुने खानेका छोराले देउकी राख्नु कुनै अनौठो कुरा थिएन हाम्रो समाजमा। तर म पद्मकी मात्र एकलौटी भएकीले डाहा गर्नेहरू थुप्रै निस्किए। रिस गरून् डाहा गरून् मलाई के वास्ता, पद्म मात्र नरिसाए पुग्थ्यो मलाई। अनि मेरो सपनाको महल भत्काउँदै पद्मको विवाह भयो, सानो भूकम्प गयो मेरो हृदयमा। मैले यस्तो हुन्छ भनी स्वीकारिसकेकी थिएँ, देउकीको पनि बिहा हुन सक्छ र, मलाई खास डिगाउन सकेन यो घटनाले। स्वास्नी ल्याएर पनि म प्रतिको आसक्ति म प्रतिको चाहना उसमा कम भएन, झन् झन् म भनेपछि हुरुक्क हुन थाल्यो। हाम्रै घरमा ऊ धेरै जसो समय बिताउन लाग्यो। मलाई कहिलेकाहीँ लाग्दथ्यो म कसैको भाग खोसिरहेकी छु, कसैको अधिकारको अपहरण गरिरहेकी छु। मलाई आफूप्रति आफ्नो पेसाप्रति ग्लानी हुन्थ्यो, म उसदेखि टाढा टाढा हुने प्रयास गर्दथे। मेरो यस्तो उपेक्षाले गर्दा ऊ झन् झन् मलाई फकाउने रिझाउने गर्दथ्यो। ऊ मलाई नयाँ नयाँ कपडा दिएर नयाँ नयाँ गहनाहरू बनाइदिएर भुलाउने प्रयास गर्दथ्यो। इजालाई यी सबै कुरा थाहा भए पनि केही बोल्नुहुन्नथ्यो, बरु उहाँ मलाई प्रोत्साहित गर्नुहुन्थ्यो, उसबाट प्राप्त भएका चिज खुसी खुसी राख्नुहुन्थ्यो। मलाई लाग्थ्यो पद्म ममा भन्दा बेसी खर्च इजाको लागि गर्ने गर्छ उहाँको मुखमा बुझो लगाउन। जब पद्मले एक दिन 3 तोलाको नयाँ सुनको गलबन्दी दिँदै हिँड्न दिल्ली भागौँ भनेको थियो, मैले मानिन। मलाई लाग्यो ऊ स्वास्नीको गहना चोरेर मलाई खुसी तुल्याउन खोज्दछ। एउटी म जस्ती नारीको अवहेलना अत्याचार मलाई अपराध भावले पिरोल्थ्यो, पश्चाताप हुन्थ्यो। जेसुकै होस्, पद्मको सानिध्यले मलाई 50 वटाको लुछाइबाट जोगाएको थियो, म आफूलाई भाग्यशाली ठान्दथेँ। मेरो सिनो लुच्न नपाएका स्यालहरू मुरमुरिएर बसेका थिए, मसँग डाहा गर्नेहरू स्यालको हुइयाँमा हुइयाँ मिलाउन तमतयार भइरहन्थे। कार्तिक पुण्यदेवीको जात नजिक नजिक आइरहेथ्यो। प्रत्येक वर्ष झै मेलाका लागि भारत पसेका लाउरेहरू कमाई गर्न गएका देउकीहरू घर फर्किरहेका थिए। तारेतिर उल्लास छाएको थियो, मन्दिरको कामले म पनि व्यस्त रहन्थेँ। बिहानदेखि नै नुहाई धुवाई मन्दिर लिप्नु पानी ल्याउनु फुलपातीको व्यवस्था गर्नु मेरो जिम्माको काम थियो। पूजाको एक दिन अगाडिदेखि नै चारैतिरका मानिसहरू ओइरिन लागेका थिए। ध्वजा नेजा पटाकाहरूको फरफरमा दमौ नागाडा नरसिंहको तालमा भगवतीको जयघोषले वरपरका डाँडाहरू नै गुन्जयमान भएका थिए। मानिसहरूको भिडले चौरमा तिलसम्म राख्ने ठाउँ थिएन। लाग्दथ्यो चौरभरि एउटा विशाल गलैँचा ओछ्याइएको छ, जसमा विभिन्न परिधानका असङ्ख्य नरनारीहरूले चित्रण गरिएको छ। एउटा उल्लास, एउटा हर्षोन्माद छाएको थियो मानिसहरूमा। जाँतको बेला जिम्वाल परिवारले मात्र मन्दिरको चौरमा घोडा चढ्न पाउने पुरानो परम्परा थियो। ठकुरीहरू जाँतमा घोडा चढी कुराउने गर्दथे। अन्य जातिका मानिसहरूले घोडा चौरको तलै राखी नाङ्गा खुट्टाले मैदानमा आउनु पर्दथ्यो। ठकुरीहरूलाई जदौ भने ढोग दिनु पर्दथ्यो। यो चलनलाई बुढाहरूले ठानी आए तापनि नयाँ पुस्ताले स्वीकार गर्न गाह्रो मानिरहेको थियो। यसै सिलसिलामा रक्सीले टिल्ल परी लाहुरे रामसिंह नायकले घोडा कुदाएको थियो चौरभरि मन्दिरको प्राङ्गणमा। परापूर्वकालदेखि चलिआएको रीति तोड्ने, देउका भएर घोडा चढ्ने जातमा मान्यजनको अवज्ञा गर्ने, बढेको चढेको पल्टनको लाउरे भए भन्दैमा त्यत्रो शान देखाउँछ, यस्तालाई सजाय नदी कहाँ हुन्छ र? ठालु जिम्वाल परिवारहरू यो घटनाले क्षुब्ध भएका थिए। सोझा सिधा जनताहरू भगवतीले केही अनिष्ट गर्दछिन् भनी आशंकित भएका थिए। एउटा आगाको फिलुङ्गो सल्किएको थियो, तनावको वातावरण सिर्जिएको थियो। यसमा केही घिउ थपियो, सुनगाडाबाट देवीको चोलो निस्कने दिन। परम्परादेखि नै चोलोलाई अघिबाट नायकहरूले र पछाडिबाट भाटहरूले काँध दिई देवीको मन्दिरमा लग्ने गरिन्थ्यो। त्यस दिन पनि चकडोलमा पूजाको सरसामानहरूका साथै देवीको सुनको आसन, मुकुट, सुन जनै, चाँदीको अम्खोरा, छड, खुकुरी, खुडा इत्यादि राखिए। धामीमा देवी सवार भइन्। धामी काम्न थाल्यो, काम्दै चकडोलमा उभियो, दुवै थरीले काँध दिई चकडोल उचाले। धामीको नजर जहाँ जहाँ पर्छ त्यस ठाउँको भलो हुन्छ भन्ने धारणा र परम्परा अनुसार भाटहरूले चकडोललाई आफ्नो गाउँ देखिने चालतिर पुर्याउन पछाडिबाट धकेल्न लागे। नायकहरू चाहिँ चकडोललाई आफ्नै गाउँबीचबाट लैजाने जुक्ति गर्न लागे। यो चलिआएको परम्परा थियो। धक्का मुक्का तानातान चल्न लाग्यो। चकडोलका घण्टहरूले भयानक आवाज निकाल्न लागे। जोसिएका कण्ठस्वरहरूबाट निस्किएको जयनादले वातावरण नै थर्किन लाग्यो। चकडोल हुत्तिएर कहिले अगाडि कहिले पछाडि हुन लाग्यो। यसै धक्कम धक्कामा चकडोल हुत्तियो, सामानहरू हुर्रिए। धामी उछिट्टिएर एउटाको बुई चढ्न पुग्यो। देवीका गहना, गुडिया, सुन चाँदीका सामानहरू, भेटीका रुपियाँ पैसा सबै यताउता भए। केही सामानहरू फेला परे, केही लुकाइए, केही हराए। अनिष्टमा अनिष्ट थपियो। यी सबै घटनाहरूले गाउँमा उद्विग्नता छाएको थियो। आरोप प्रत्यारोप चलिरहेथ्यो। आगाको फिलुङ्गो शान्त हुन पाएको थिएन। स्वार्थी तत्त्वहरू पङ्का हम्किरहेका थिए। अनि फेरि एउटा बतास चल्यो। बिहानीको जाँतमा पुजारीको छोराले जुवामा 10,000 हार्यो। कहाँबाट त्यतिका पैसा ल्यायो उसले? झुलाघाटमा 8 तोला सुन बेचेको हल्ला पनि चल्यो। देउकी र पद्मे मिलेर देवीको भण्डार रित्याइरहेका छन्। सार्वजनिक सम्पत्ति हिनामिना गरिरहेका छन्। डडेलो सल्क्यो, आगाका मुस्ला लपलपाउन लागे। उजुरी पर्यो, थाना, अदालत, पञ्चायत, पुलिस, मुद्दा। मन्दिरको सम्पत्ति मासेको आरोपमा हामी चलान भयौँ। दुश्मनहरूले ताली बजाउने मौका पाए। कर्मचारीहरूले पैसा सोहोर्ने बहाना पाए। पुस्तौँदेखि बेथितीसँग राखिएको मन्दिरको सम्पत्ति हामीहरू फस्यौँ, फसाइयौँ। पुजारीका छोराले तँलाई कति सुन चाँदी राख्न दिएको छ, कहाँ कहाँ राखेकी छेस्, कस कसलाई दिएकी छेस्, हजार मुख हजार प्रश्न। सबैको एउटै चाहना, धन, काँचो मासु। जहाँ जाऊँ उही अनुहार उही आँखा यो लुछा चुडीमा केही बचेन गरगहना धन सम्पत्ति आश्चर्य लाग्छ यो ज्यान मात्र रह्यो कसरी बाँच्यो कसरी हुरुक्क भई किन निस्कन सकेन जब देउताको सम्पत्ति बाँसेको आरोपमा पद्मे जेल पर्यो मेरो रहे बचेको एउटा सहारा पनि टुट्यो म त जिउँदो सिनो भएँ मासु लुच्ने काग गिद्धहरूलाई हात हल्लाएर धपाउने ताकत पनि शेष बचेन ममा लुच्नु लुचे नोच्नु नोचे मेरो क्रन्दन मेरो हार गुहार सुन्ने कसले पानीमा बसेर कसले कोहीसँग दुश्मनी गर्न सक्छ शुभेच्छुहरू पनि मुख थिए म त नुवालो थिएँ मैलौलीको जसलाई पानी तृष्णा जाग्यो आयो पानी पियो गयो अनेकौँ अनेकौँ लोटाहरू गाग्रीहरू बाल्टिनहरू चोबलिए कतिको याद गरौँ कतिको सम्झना गरौँ कालीको बगरमा भएका ढुङ्गाहरूभन्दा बढी यो छातीमा घाउहरू लागेका छन् कसलाई देखाउँ कोसँग पोखौँ एकपटक एक भद्र व्यक्ति रक्सीले मत्त भई मध्यरातमा ढोकामा लात हान्न आइपुग्यो नाइ भनौँ सुतेको बहाना गरौँ भोलि झन् ठुलो आपत आउन सक्छ भोलि झन् बढी यस्ता भद्रहरूको थिचाइमा पिसिनुपर्छ लाचार मैले स्वागत गरे बगरको ढुङ्गा झैँ लम्पसार परेर तपाईँ त्यो ढुङ्गामा बस्नुहोस् सुत्नुहोस् थुक्नुहोस् चाहे पूजा नै गर्नुहोस् ढुङ्गाले केही प्रतिकार गर्छ र म पनि ढुङ्गा थिएँ तर ममा चेतना शेष थियो स्वाभिमान शेष थियो उसले गिजोल्नु गिजोल्यो लुच्नु लुच्यो रातभरि जब ऊ सबैतिरबाट तृप्त भयो जाने बेला आफ्नो खल्तीमा हात हाल्दै मेरो रातभरिको मोल तिर्यो मेरो शरीरको मोल मेरो आत्माको मोल दियो उसले एउटा चुरोट मात्र एक खेली चुरोट म चुरोट पिउन्न थिएँ धुम्रपानको लत थिएन तापनि खुसी खुसी स्वीकारे सङ्गीको रूपमा साथीको रूपमा एउटा चुरोट र मेरो जीवनमा कत्तिको समानता कत्तिको साम्य थियो सनै सनै जल्दै जानु अरूलाई तृप्ति दिँदै आफ्नो मृत्यु निम्त्याउँदै जानु आह चुरोट मेरो जीवन एउटा चुरोटभन्दा बढी थिएन मेरो मोल एउटा चुरोटभन्दा ज्यादै थिएन मेरो जीवन एउटा चुरोट थियो ठुटिँदै गएको मेरो जीवन एउटा ढुङ्गा थियो बगरमा मिल्किएको बाहिरबाट पनि थुप्रै मानिसहरू आउने गर्थे खास गरेर कर्मचारीहरू कोही निरीक्षण गर्न कोही तालिमका लागि उम्मेदवार छनौट गर्न कोही ऋण लगानी गर्न कोही ऋण असुल गर्न कति कति नि हुन्थ्यो सम्भाव्यता अध्ययन तथ्याङ्क सङ्कलन सबैको चाहना हुन्थ्यो सकेसम्म थोरै पैसा खर्चेर पाएसम्मको मोज मस्ती तिनीहरूलाई के फिक्री के सुर्ता उनीहरूको अङ्क सायनी बनेर हाँसी हाँसी सुतेकी नारीको छातीमा कति लाभाहरू उम्लिरहेका छन् उनीहरूलाई माडा र लौन बनाएर खुवाउने देउकीहरू के खाएर जीवन निर्वाह गरिरहेका छन् हाम्रो इतिहास खोतलिन्थ्यो हाम्रो कथा व्यथा समस्याहरूको निवेदन प्रतिवेदन तयार पारिन्थ्यो कानुन बनाइन्थ्यो देउकी चढाउनुहुन्न देउकीको विवाह गराइदिनुपर्छ यो कोड हो समाजको दिनभरि आदर्शको कुरा छाँटेर राति ब्वासो भएर घुम्थे यिनीहरू यी पाल्तु कुकुर जस्ता देखिने ब्वासाहरूलाई कसरी चिन्ने कसरी पहिचान्ने यो बैतरणीमा साथ दिने सहारा दिने पद्म पनि झ्यालखानामै मर्यो भन्ने खबर पाएपछि त आशाको एउटा त्यान्द्रो पनि बाँकी रहेको छैन साँच्ची जीवनको गोरेटो ज्यादै विकट र दुरह हुने रहेछ यति छोटो समयमा धेरै अनकन्टार बाटाहरू हिँडिएछ धेरै धेरै हन्डर ठक्करहरूले यो छाती छिया छिया विधीर्ण भइसकेको छ बाँकी बाटो छिचोल्ने सामर्थ्य अब रहेन यो ज्यानमा यात्रा व्याघात विपत्ति र जीवनको विप्रलब्धले अब त यो काया क्लेशबाट उन्मुक्ति चाहिरहेछ नाटकको पटाक्षेप चाहिरहेछ आज यो देह समाजका विकार विकृति र फोहरहरू बोकेर अब यो नदी ज्यादै मैलो र घिनलाग्दो भइसकेको छ। एउटा निर्मल स्वच्छन्द नदी गन्दा नाली भइसकेको छ। असङ्ख्य असङ्ख्य विनाशक जीवाणु र विषाणुद्वारा छत बिछत पारिएको छ। एउटै चाहना रहेको छ अब यो यात्रालाई एउटा बिसौनी एउटा विशान्तिको। तर होइन, हत्केलाका सबै औँलाहरू कहाँ बराबर हुँदा रहेछन् र सबै एकै कहाँ हुन्छन्? समाजमा कोही इमान्दार आदर्श तथा हितैषी पनि हुँदा रहेछन्। सबै लोग्ने मानिसलाई एकै जस्तो ठान्ने बानी परिसकेकी मैले एउटा दाजु जस्तै माया गर्ने कर्मचारी पनि पाएँ, जसको सही मार्गदर्शन र सिफारिसले मैले तालिममा भाग लिने मौका पाएँ। पहिलो पटक आफ्नो देशको केही भाग घुम्ने मौका पाइयो। महेन्द्रनगर, ठनगढी, नेपालगञ्ज, तानसेन, पाल्पा। आँखाका पर्दाहरू खुले। नर्मल तालिमको 10 महिना कसरी बित्यो त्यो थाहै पाइएन। देउकीले मन्दिर छोडेर जानुहुन्न, अर्को पेसामा लाग्नुहुन्न, देवी रिसाउँछिन्, कुभलो गर्छिन् भन्ने अन्धविश्वासलाई तोडेर म आज एक तालिम प्राप्त शिक्षिका भएर फर्केकी छु। आज नयाँ जोस, नयाँ उमङ्गले म आफ्नो नयाँ जीवन थालनी गर्न व्यस्त छु। मेरो पेटमा गर्व पनि छ। म भगवान्सँग प्रार्थना गर्छु छोरी नै जन्मोस्। त्यो बिना बाउकी छोरी भए तापनि म जस्ती देउकी हुने छैन। मैले जस्तो अत्याचार लुछाचुडी भोग्नुपर्ने छैन। मैले जस्तो विवस्थामा पिसिनु पर्ने छैन। उसमा नयाँ साहस नयाँ विश्वास हुनेछ अनि त्यसलाई सहारा दिने हजारौँ नयाँ हातहरू हुनेछ।
कथा संसारमा भर्खरै सुन्यौं राशि पाण्डेले चावहिल 7 काठमाडौँबाट पठाउनु भएको कथा देउकी। कथा वाचन गर्दै हुनुहुन्थ्यो आस्था तोलाधर। तपाईँलाई यो कथा संसार कस्तो लाग्छ? आफ्नो सल्लाह र सुझावहरू लेखी पठाउनुहोला हाम्रो इमेल ठेगाना nepalireadio@gmail.com। तपाईँ पनि आफ्नो कथा नियात्रा निबन्ध संस्मरण र भावनाहरू कथा संसार मार्फत सबैलाई सुनाउन चाहनुहुन्छ भने हामीलाई आफ्नो सामग्रीहरू पठाउनुहोस्। कथा संसार नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको प्रस्तुति हो। हिमाली स्वरहरू न्युयोर्क सहरबाट तयार पारिएको अनलाइन रेडियो कार्यक्रम हो। हामी अनलाइन मार्फत विविध रेडियो कार्यक्रमहरू इन्टरनेटको ठेगाना www.nepalireadio.com अथवा www.nepalireadio.org मार्फत सबैलाई सुनाउँछौँ। कथा वाचन गर्नुभएकोमा आस्था तुलाधरलाई धेरै धेरै धन्यवाद र कथा सुन्नुभएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद। सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला। हाम्रो भेट अर्को पाली यसै गरी होला। अहिलेलाई भने नमस्ते।
उकालो बाँकी छन् सहर घरमा पुग्न सबरु छताजा आजैको भन सुन हिमाली स्वरहरू।